यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमित बढ़दै गएपछि बाँकेको नरैनापुर गाउँपालिकामा आज राति 8 बजेदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा। नेपाल भारत सीमा नाकाबाट भित्रिने नेपालीको संख्या तीव्र। नेपाल भित्रिनेको संख्या बढेसँगै जोखिम बढेकाले सचेत हुन स्थानीय तहको आग्रह। थप 19 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 603 पुग्यो। 14 खर्बको सीमाभित्र रहेर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई नेपाली कांग्रेसको सुझाव। र पदीय आचरण विपरीत आर्थिक अनियमितता गरेको आरोपमा इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहू कानूनी कठघरामा। आज थप 19 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 603 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पर्साका 3 जना, रूपन्देहीका 6 जना, कपिलवस्तुका 3 जना तथा काठमाडौँ, मोरङ, बारा, रौतहट, सर्लाही, नुवाकोट र गुल्मीका 1-1 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। आज नुवाकोटमा समेत संक्रमित भेटिएपछि नेपालमा हालसम्म 42 जिल्लाका 524 जना पुरूष र 79 जना महिलामा संक्रमण पुष्टि भएको छ। यसै गरी उपचारपछि निको भई घर फर्कनेको संख्या 87 पुगेको छ भने हालसम्म नेपालमा 3 जनाको कोरोनाका कारण मृत्यु भएको छ। हालसम्म नेपालमा कुल 48,815 जनाको पीसीआर तथा 90,026 जनाको आरडीटी विधिबाट परीक्षण भएको छ। पछिल्लो 24 घण्टामा 2,856 जनाको पीसीआर र 3,791 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। बाँकेको नरैनापुर गाउँपालिकालाई आज राति 8 बजेदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले कोरोना संक्रमितहरू थपिने क्रम बढ़दै गएपछि सेना परिचालन गरेर अनिश्चितकालका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो। बैठकले अत्यावश्यक सवारी साधन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी बाहेक अन्यलाई हिँडुल गर्न नदिने र त्यस क्षेत्रमा विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीको टोली पनि पठाउने निर्णय गरेको उपाध्यायले बताउनुभयो। त्यहाँ हालसम्म संक्रमितको संख्या 114 पुगेको छ भने 1 जनाको क्वारेन्टाइनमै मृत्यु भइसकेको छ। सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लासँग सीमा जोडिएका पश्चिम क्षेत्रबाट एकै दिन 3,052 जना नेपाल भित्रिएका छन्। कञ्चनपुरको पश्चिमी क्षेत्र ब्रह्मदेव, दोधारा चौधनी लगायतका नाकाबाट भित्रिन खोजेकालाई स्थानीय प्रशासनको समन्वयमा नेपाल प्रवेश गराइएको सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह साहुले जानकारी दिनुभएको छ। त्यस्तै भारतीय सीमा जोडिएको कैलालीको गौरीफन्टा नाकाबाट हिजो मात्रै 1,959 जनालाई नेपाल प्रवेश गराइएको छ। त्यस्तै बैतडीको झुलाघाट नाकाबाट शुक्रबार मात्रै 378 जनाको उद्धार गरिएको बैतडीका सहायक प्रमुख जिल्लाधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो। सीमा नाकामा नै कोरोना परीक्षण गरी स्वदेश भित्र्याउने उद्देश्य रहे पनि किटको अभावका कारण सबैजनाको कोरोना परीक्षण गर्न नसकिएको र सम्बन्धित स्थानीय पालिकामा परीक्षणको व्यवस्था गरिने सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिनुभयो। यसैबीच भारतबाट अवैध बाटो हुँदै आउने व्यक्तिहरूको संख्या दिन प्रतिदिन बढ्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुलमा तालाबन्दी गरिएको छ। निरन्तर आवागमन बढेपछि उक्त क्षेत्रमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै भीमदत्त नगरपालिका वडा नम्बर 13 का स्थानीय बासिन्दाले झोलुङ्गे पुलको मूल गेटमा आज ताला लगाएका हुन्। भारतबाट पछिल्लो समय गौरीफन्टा र झुलाघाट नाकाबाट नेपाली नागरिकलाई वैधानिक रूपमा प्रवेश गराइए पनि कञ्चनपुरको पश्चिम सीमाबाट भने अवैधानिक रूपमा नेपाल भित्रिने क्रम रोकिएको छैन। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको यो रिपोर्ट।
क्षेत्र ब्रह्मदेव, दोधारा चाँदनी लगायतका अवैधानिक नाकाबाट भित्रिन खोजेका 1,093 जना तथा कञ्चनपुर र कैलालीको दक्षिणतिर भारतीय सीमा जोडिएको गौरीफन्टा नाकाबाट 1,959 जना गरी एकै दिन 3,052 जनालाई शनिबार नेपाल भित्राइएको छ। सशस्त्र प्रहरी बल 35 नम्बर गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह साहु
10 गते चाँदनी अनि त्यसपछि माथि ब्रह्मदेव 1,093 गौरीफन्टाको
यसअघि जेठ 2 गतेदेखि 9 गतेसम्म गौरीफन्ता नाकाबाट 6320 जना नेपालीको उद्धार गरिएको थियो। त्यस्तै बैतडीको झुलाघाट नाकाबाट शुक्रबार मात्रै 378 जनाको उद्धार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीको भनाइ छ। यसैबीच कोरोना परीक्षणका लागि आवश्यक पूर्वाधार र किट अभाव भएका कारण यो अवधिमा भित्रिएका नागरिकहरूको कोरोना परीक्षण नै नगरी सम्बन्धित जिल्लाका स्थानीय तहमा पठाइएको छ। तर स्थानीय तहहरूमा पनि पर्याप्त मात्रामा चेक जाँचको व्यवस्था नभएकोले अत्यधिक जोखिम रहेको स्वास्थ्य कर्मीहरूको भनाइ छ। बेलौरी नगरपालिकाका COVID-19 फोकल पर्सन मान बहादुर चन्द। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले किट अभाव पनि भएको र सीमा क्षेत्रमै चेक जाँच गर्दा पर्याप्त विश्वसनीयता समेत नहुने भएपछि अब सम्बन्धित स्थानीय तहमै आवश्यक प्रबन्ध मिलाइदिए बताउनु भएको छ।
किट भोलि आउँदैछ, हामीले पनि 30,000 किटको लागि टेन्डर आह्वान गरेका छौँ। अहिले हामीसँग 3,500 कति किट बचत छ, जिल्ला जिल्लामा छ। केही झिकाएर पनि उहाँहरूको चेक त गर्न सकिन्थ्यो, तर नाकामै परीक्षण गर्ने कुरा गर्दाखेरि त्यसको विश्वसनीय रिपोर्ट नहुने भयो भन्ने कुरा गरे स्वास्थ्य कर्मीहरू डाक्टरहरूले। यहाँबाट ज्वरो नाप्ने 101 डिग्री भन्दा माथि ज्वरो वालो छ भने त्यसलाई धनगढी महेन्द्रनगर यतै राखेर सब संकलन गर्ने र चेक गर्ने, केही छैन भने क्वारेन्टाइनमा बस्ने गरी पठाउन।
भारतका विभिन्न स्थानबाट स्वदेश फर्किने उद्देश्यले नेपाल भारत सीमा क्षेत्रसम्म पुगेका हजारौं नेपाली नागरिकहरू अझै सीमा नाकाहरूमा अल्पत्र अवस्थामा रहेका छन्। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
यो रिपोर्टपछि बाँकी समाचार। धनुषाको जटही नाकाबाट स्वदेश फर्किने नेपालीहरूको संख्या बढ्दै गएको छ। त्यस नाकाबाट हिजोसम्म 627 जनालाई उद्धार गरेर धनुषाको विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा राख्ने काम भइरहेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो। डडेलधुरामा कोरोना पोजिटिभ देखेका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ। शुक्रबार कोरोना संक्रमण पुष्टि भएका उनी डडेलधुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो। डडेलधुरा अस्पतालमा स्क्राब टाइसफ उपचार गराउन आएका ती कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरिएको थियो। संक्रमितको सम्पर्कमा आएका कर्मचारी, संचारकर्मी, होटल संचालक तथा डडेलधुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी 150 जनाको स्वाब परीक्षण गरिएको छ भने चिकित्सक सहित 7 जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनुभयो। कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको निवास स्थान काठमाडौँ महानगरपालिका 10 नयाँ बानेश्वरका 3 घर सिल गरिएको छ। प्रहरीको निवास नयाँ बानेश्वर स्थित भरोसा अस्पताल अगाडि रहेकाले त्यस क्षेत्रका 3 घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिनुभयो। ट्रेसिङ गरिएकाहरूको 1 हप्तापछि मात्र स्वाब संकलन गरिने भएको छ। सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोरोना भाइरस परीक्षण प्रयोगशाला सञ्चालनमा हुने भएको छ। प्रदेश नम्बर 2 सामाजिक विकास मन्त्रालय जनकपुरले राजविराजका लागि मेसिन पठाएपछि पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आउन लागेको गजेन्द्रनारायण अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो। प्राविधिक ट्रेसिङ सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभागको टोलीबाट अनुगमन भएपछि 1 हप्ताभित्रै परीक्षण प्रयोगशाला पूर्ण रूपमा सञ्चालनमा आउने डाक्टर दासले बताउनुभयो। हाल राजविराजमा प्रयोगशाला नहुँदा स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने गरिएको थियो। नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट 14 खर्ब रूपियाँ नबढ्ने गरी ल्याउन सरकारलाई सुझाव दिएको छ। पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतको संयोजकत्वमा गठित नेपाली कांग्रेसको अर्थतन्त्र विशेष समितिले चालू आर्थिक वर्षमा खर्च नभएको रकम र केन्द्रीय बैंकको ओभर ड्राफ्ट समेतको आकलन गरी बजेट त्यस्तो बजेट ल्याउन सुझाव दिएको आज जारी प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान, नयाँ आवश्यकता र पुराना चुनौतीलाई समन्वय गर्दै सीमित स्रोतका आधारमा योजना तर्जुमा गरिनुपर्ने, सार्वजनिक खर्चको पुनः प्राथमिकीकरण, मितव्ययिता तथा आर्थिक अनुशासनबाट खर्चलाई वाञ्छित सीमामा राख्नुपर्ने उल्लेख छ। यसै गरी समितिले कोरोना भाइरसको परीक्षणलाई व्यापकता दिई कम्तीमा जनसंख्याको 2-3% व्यक्तिमा तत्काल परीक्षणको व्यवस्था गर्न र अग्रपंक्तिमा रहेर काम गरेका चिकित्सक, स्वास्थ्यकर्मी तथा जोखिममा रहेका जनशक्तिलाई आवश्यकता अनुसार जाँच गर्न सुझाव समेत दिइएको छ। कोरोना भाइरस COVID-19 संक्रमण बढेसँगै लागू गरिएको लकडाउनबाट देशको राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण एवं सुधारमा समेत प्रत्यक्ष प्रभाव परे पनि निर्माण काम भने जारी नै रहेको छ। विमानस्थल निर्माणको काम पूर्ण रूपमा नभए पनि कामदारहरूको आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर केही मात्रामा काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। हाम्रा संवाददाता तुलसी सापकोटाको यो रिपोर्ट।
कोविड 19 को संक्रमण का कारण लागू गरिएको लकडाउनबाट भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको काममा यतिबेला प्रभाव देखिएको छ। लकडाउनले गर्दा सीमित कामदारबाट केही मात्रामा काम भइरहेको भए पनि विभिन्न देशहरूबाट प्राविधिक जनशक्ति आउने र निर्माण सामग्री ल्याउने कार्य अनिश्चित जस्तै बनेको छ। तर पनि विमानस्थल निर्माणको काम पूर्ण रूपमा नभए पनि कामदारहरूको आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरेर केही मात्रामा काम भइरहेको बताउनुहुन्छ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल।
अब लकडाउनको अवधिमा पक्कै पनि हाम्रो चाहिँ विमानस्थल पूर्वाधार विकासको काममा प्रभाव त परेकै छ, तर पनि फुल स्केलमा नभए तापनि सीमित मान्छेहरूबाट त्यहीभित्रै बस्ने व्यवस्था गरेर क्यान्टोनमेन्टमा जस्तो हामीले निर्माण कार्य गरिरहेका छौँ। काम रोकिएको चाहिँ अवस्था भने छैन। अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गर्दाखेरि यो वर्षको जेठ महिना प्रगतिको 15% देखिन्छ टोटल। त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति 16% देखिन्छ वर्षको, जुन कि अब अन्य योजनाहरू हेर्दाखेरि त्योभन्दा त धेरै हो, तर पनि सन्तोषजनक चाहिँ होइन। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हकमा डिसेम्बरसम्ममा हामीले चाहिँ यसलाई सम्पन्न गरेर चाहिँ सञ्चालन ल्याउने उद्देश्य राखेका छौँ ढिले भए तापनि। तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समयभन्दा छिटै काम सम्पन्न हुने हाम्रो अपेक्षा थियो, त्यो भनेको यो वर्षको डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्य थियो। त्यसले असर पार्छ र 21 जुन महिनामा सेड्युल टाइम हो त्यो अवधिसम्म यसले लिएला जस्तो लाग्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको कार्यमा केही असर परे पनि विमानस्थलमा 4 ठूला र 2 साना जेट विमान राख्न सक्ने क्षमता विस्तार र 300 मिटरको रनवे लम्ब्याउने कार्य लकडाउन भित्रै सम्पन्न गर्ने गरी भइरहेको छ। प्राधिकरणका महानिर्देशक पोखरेल।
त्रिभुवन विमानस्थलमा अहिले 4 ठूला र 2 साना जेट विमान विस्तार गर्ने क्षमताको चाहिँ एप्रोन निर्माण कार्य अन्तिम चरणमा रहेको छ। यो लकडाउन भित्रै हामीले सम्पन्न गर्ने लक्ष्य थियो यसको। र त्यस्तै अब यही बिचमा हामीले नयाँ डिपार्चर हल काठमाडौँ विमानस्थलको त्यो हामीले निर्माण सम्पन्न गरिसकेका छौँ र अहिले चाहिँ सञ्चालनमा पनि ल्याइसकेका छौँ। त्यस्तै हामीले 300 मिटरहरूको चाहिँ रनवे लम्ब्याउने काम पनि हामीले चाहिँ एकदम द्रुत गतिमा टिआईएमा गरिरहेका छौँ र यो लकडाउन पिरियड भित्रै यो सम्पन्न गर्ने लक्ष्य रहेको छ।
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा फेरि सड़क निर्माण र अन्य कामहरू अगाडि बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ। कोविड 19 को संक्रमणको प्रभाव कहिलेसम्म र कस्तो रहन्छ भन्ने टुङ्गो नलागे पनि लकडाउन केही खुकुलो भएर अवस्था सामान्य हुँदै गए अझै पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एवं सुधारको कार्य लक्ष्य अनुरूप नै हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि अब विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदको प्रतीक चिन्ह लोगो र प्रतिनिधि सभाका सदस्यले प्रयोग गर्दै आउनुभएको प्रतीक चिन्हलाई नेपालको वास्तविक सीमा नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको समितिको बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकले निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अगाडि बढाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएको छ। राष्ट्रिय सभाको भोलिको लागि तय गरिएको बैठक यही जेठ 13 मंगलबारको लागि सारिएको छ। भोलि मुस्लिम समुदायको पर्व ईद उल फित्र परेकोले बैठक स्थगन गरी मंगलबार बिहान 11 बस्ने गरी तय गरिएको हो। सिंहदरबारमा आज बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले त्यस सम्बन्धी निर्णय गरेको हो। कर्णालीका स्वास्थ्य संस्थाहरूमा आवश्यक सुरक्षा सावधानी अपनाएर ओपीडी सेवा सुचारू गरिएको छ। लकडाउनका कारण आंशिक रूपले बन्द गरिएका कर्णालीका स्वास्थ्य संस्थाहरूको ओपीडी सेवा सञ्चालनमा ल्याइएपछि सर्वसाधारणले सहजै स्वास्थ्य जाँच गर्ने सुविधा पाएका छन्। सुर्खेतबाट संवाददाता आकाश तारा बैकको यो रिपोर्ट।
लकडाउनका कारण आंशिक रूपले बन्द गरिएका कर्णालीका स्वास्थ्य संस्थाहरूको ओपीडी सेवा सञ्चालनमा ल्याइएपछि नागरिकलाई सहजता भएको छ। कोरोना महामारीको जोखिम बढेपछि आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएको प्रदेश अस्पताल सुर्खेतमा ओपीडी सेवा सञ्चालनमा ल्याइएपछि स्वास्थ्य चेक जाँच गर्न आउने बिमारीको संख्यामा वृद्धि हुँदै गएको हो। स्वास्थ्य कर्मीको सुरक्षासँगै बिमारीको स्वास्थ्यलाई राम्रोसँग ख्याल गरेर पूर्ण सुरक्षित तवरले ओपीडी सेवाबाट उपचार दिइरहेको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर डम्मर खड्का बताउनुहुन्छ।
सबै आफ्नो विभागका डाक्टर साहबहरू बसेर सम्बन्धित विषयका बिरामीहरूको उपचार सहज रूपमा भइरहेको छ। अझ भर पर्दो उपचार उहाँहरूले पाइरहनु भएको छ।
अति आवश्यकीय स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारलाई सम्मान गर्दै सरकारले ओपिडी सेवा सञ्चालनमा ल्याउन लगाएर राम्रो काम गरेको वीरेन्द्र नगरका स्थानीय गोविन्द शर्माको भनाइ छ।
सरकारले ओपिडी सेवा सञ्चालन गरेको छ, जसले गर्दा हामी जस्ता सर्वसाधारण जनतालाई सहज भएको छ।
कर्णालीका सबै अस्पतालमा पूर्व सावधानी अप्नाउँदै ओपिडी सेवा सञ्चालनमा रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीको भनाइ छ।
ओपिडी सेवा र नर्मल हेल्थ सर्भिसेस हामीले वैशाखको दोस्रो हप्तादेखि नै प्रिकसनहरू अप्नाएर सुचारू गर्नुहोस् भनेर प्रतिपत्र गरिसकेका हौ। अनुगमनमा पनि जाँदाखेरि ओपिडी सेवा सुचारू भएको भेटाएको।
यसअघि कोरोना महामारीको जोखिमका कारण लकडाउनमा अस्पतालको ओपिडी सेवा बन्द गरिँदा कर्णालीका सर्वसाधारणलाई स्वास्थ्य सेवा लिन कठिनाई भइरहेको थियो। निजी अस्पतालको महँगो शुल्क तिर्न नसक्ने अधिकांश सर्वसाधारण बाध्य भएर प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउन आउँछन्। आकाश तारा बोयक, रेडियो नेपाल सुर्खेत।
रिपोर्टपछि बाँकी समाचार। सरकारले मुस्लिम समुदायको पर्व ईद उल फितरको अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको छ। नेपाल र दक्षिण एसियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकोले सोही बमोजिम सार्वजनिक विदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। मन्त्री परिषदको जेठ 9 गतिको निर्णय अनुसार मुस्लिम समुदायको ईद उल फितरका अवसरमा आज आइतबारका लागि सार्वजनिक विदा घोषणा गरिएको थियो। विदा सच्याउन मुस्लिम आयोगबाट अनुरोध भइआएको हुँदा जेठ 11 सट्टा 12 गते सोमबारको दिन सार्वजनिक विदा कायम गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। काठमाडौँको टोखा नगरपालिका 2 पञ्चेटारमा आज बिहान 2 मोटरसाइकल एक आपसमा ठोकिएर भएको दुर्घटनामा 2 मृत्यु भएको छ। मृत्यु हुनेमा दुवै मोटरसाइकलका चालक मनोज दुलाल र पासाङ तामाङ रहेका छन्। दुर्घटनामा अन्य 3 घाइते भएका छन्। मोगुको छायानाथ रारा नगरपालिका स्थित रेनेपालको मुरमाटप रेल स्टेशनबाट आजदेखि पुनः प्रसारण शुरू भएको छ। गत वैशाख 15 गते चट्याङ लागेर अवरुद्ध एफएम 100 MHz आज मर्मतपछि पुनः प्रसारण शुरू भएको रेनेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख जानकी शरण शाहले जानकारी दिनुभयो। चट्याङले क्षतिग्रस्त 500 W को रिले स्टेशनको सोलर सिस्टम र भिस्याट सिग्नल मर्मतपछि आज दिउँसोदेखि पुनः प्रसारण शुरू भएको उहाँले बताउनुभयो। तनहुँको म्याग्दे गाउँपालिका 1 माथिल्लो गुणादीमा घाँस काट्ने क्रममा करेन्ट लागेर आज 54 सीता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। रुखमा चढे घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेन्सन तारमा छोएर करेन्ट लागि सख्त घाइते भएकी ती महिलाको उपचारको क्रममा दमौली स्थित रत्नहरी अस्पतालमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो। हङकङ प्रशासनले ल्याउन लागेको नयाँ सुरक्षा कानूनले कानूनी राज र व्यक्तिगत स्वतन्त्रता कुण्ठित हुन सक्ने भन्दै पश्चिमा समर्थन प्राप्त राष्ट्रका नेताहरूले चीन सरकारको आलोचना गरेका छन्। चीनको हङकङ प्रशासनले चीनको राष्ट्रिय एकता र अखण्डतालाई चुनौती दिने खालका कुनै पनि कार्यलाई देशद्रोहको रूपमा हेरिने गरी आएको कानून हङकङमा बढ्दै गएको स्वतन्त्रता सम्बन्धी आन्दोलनलाई नियन्त्रणमा लिने उद्देश्यले आएको विश्लेषकहरूको भनाइ छ। यसैबीच नयाँ सुरक्षा कानूनको विरोध गर्दै सड़कमा उत्रेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न सुरक्षा फौजले अश्रु ग्यास प्रहार लगायतका सुरक्षा कार्यवाही गरेको पनि समाचारमा उल्लेख छ। अफगानिस्तानमा सशस्त्र विद्रोह गर्दै आएको तालिबानी समूहले धार्मिक पर्व ईद उल फितरको अवसरमा 3 लागि युद्ध विरामको घोषणा गरेको छ। पछिल्लो केही हप्तादेखि सरकारी सेना विरूद्ध तीव्र आक्रामक कार्यवाहीमा उत्रेको तालिबानी समूहले गरेको युद्ध विरामलाई त्यहाँका राष्ट्रपति अशरफ घानीले स्वागत गर्दै युद्ध विरामको अवधिमा पहिला आक्रमणमा नउत्रन सेनालाई आदेश समेत दिनुभएको छ। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहू भ्रष्टाचार गरेको अभियोगमा कानूनी कठघारामा उभिनुपर्ने भएको छ। इजरायलमा लामो समयसम्म देशको कार्यकारी प्रमुख बन्नुभएका प्रधानमन्त्री नेतन्याहूले पछिल्लो समय प्रमुख प्रतिपक्षी दलको समर्थनमा राष्ट्रिय एकताको सरकारको नेतृत्व गरिरहनु भएको छ। पदीय जिम्मेवारी वहन नगरेर आर्थिक अनियमितता गरेको जस्ता गम्भीर आरोप खेपिरहनुभएका नेतन्याहूले आरोप अस्वीकार गर्दै आउनुभएको छ। इजरायलको इतिहासमा कुनै बहालवाला प्रधानमन्त्रीले आफ्नो विरूद्ध लागेको आरोपका सम्बन्धमा न्यायालयमा उपस्थित भएर बयान दिन लागेको यो पहिलो घटना भएको बताइएको छ। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको संख्या 54,34,000 भन्दा बढी नाघिसकेको छ। कोरोना भाइरसका कारण हालसम्म 3,44,000 भन्दा बढीको मृत्यु भएको छ। यस्तै कोरोना भाइरसबाट संक्रमित अहिलेसम्म 22,73,000 भन्दा बढी उपचारपछि निको भएका छन्। कोरोना भाइरसको संक्रमणबाट नराम्ररी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या 16,67,000 भन्दा बढी पुग्ने लाग्दा 98,705 जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट युरोपेली राष्ट्रहरू इटली, स्पेन, जर्मनी लगायत सबै प्रभावित भएका छन्। छिमेकी मुलुक भारतमा 1,32,900 भन्दा बढी संक्रमित हुँदा 3,901 जनाको मृत्यु भएको छ भने 54,800 भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन्। अब मौसम। हाल देशको पहाड़ी भूभागमा सामान्य बदलिरही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको मध्य तथा पूर्वी भूभागहरूमा सामान्य बदली र पश्चिमी पहाड़ी भूभागमा आंशिक बदली रहनेछ। आगामी 24 घण्टामा देशको मध्य तथा पूर्वी पहाड़ी भूभाग लगायत पूर्वी तराईका केही स्थानहरू र पश्चिमी पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटा अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, काठमाडौँ अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, पोखरा अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 36.2 मिलिमिटर, वीरेन्द्रनगर अधिकतम 36.8 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस र वर्षा फाटफुट, र दिपायल अधिकतम 40 डिग्री सेल्सियस र न्यूनतम 21 डिग्री सेल्सियस। समाचार सकिनु अघि मुख्य समाचार फेरि एकपटक। कोरोना संक्रमित बढ्दै गएपछि बाँकेको नरैनापुर गाउँपालिकामा आज राति 8 बजेदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा। नेपाल भारत सीमा नाकाबाट भित्रिने नेपालीको संख्या तीव्र, नेपाल भित्रिनेको संख्या बढेसँगै जोखिम बढेकाले सचेत हुन स्थानीय तहको आग्रह। आज थप 19 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 603, 14 खर्बको सीमाभित्र रहेर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई नेपाली कांग्रेसको सुझाव, र पदीय आचरण विपरीत आर्थिक अनियमितता गरेको आरोपमा इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु कानूनी कठघरामा। नेपालबाट साँझ 7 बजेको समाचार यहीँ सकिन्छ। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा र 9 बजे नेपालीमा हुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।